नमस्कार, म पीटी लोप्सन। कार्यक्रम पानी र सरसफाईको 188 अंकमा तपाईलाई स्वागत छ। कार्यक्रम पानी र सरसफाई खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी रेडियो पत्रिका हो। सुरक्षित खानेपानीको प्रयोग र स्वस्थकर आनी बानीको माध्यमबाट स्वस्थ जीवनयापन गर्न प्रेरित गराउने उद्देश्यले यो कार्यक्रम तयार पारिएको हो। कार्यक्रम पानी र सरसफाई हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुन्न सक्नुहुन्छ। सुरक्षित खानेपानीको प्रयोग र स्वस्थकर आनी बानीको माध्यमबाट स्वस्थ जीवनयापन गर्न प्रेरित गराउने उद्देश्यले तयार पारिएको कार्यक्रम पानी र सरसफाईमा आज हामी प्रस्तुत गर्छौं। मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको अवस्थाबारे बुझ्न मेलम्ची पुगेका खानेपानी मन्त्री सहितको टोलीलाई स्थानीयवासीले के भने? स्थानीय बासिन्दाका कुरा।
खोलामा छोडिने पानीको मात्राको कुरा किटानी नभएमा र वातावरणीय हिसाबले पनि त्यो किटानी नभएमा चाहिँ यहाँको जनताले अहिले पनि
मेलम्चीको खानेपानी समयमै ल्याउन खानेपानी तथा सरसफाई सचिव भीमप्रसाद उपाध्यायको निर्देशन।
तर चाहिँ यो समस्याहरू धेरै जटिल समस्याहरू रहेनछ। अहिले अलिकति ढिलासुस्ती भएन भनेको बेलामा भएन, गुनासो गरेको बेलामा सुन्दैन भने अलिकति मनको कुरा, मन माझमाझको कुराहरू चाहिँ रहेछ।
र विभिन्न निकाय र तहबाट प्राप्त निर्देशनपछि मेलम्ची खानेपानीमा भएको प्रगतिबारे मेलम्ची वाटर सप्लाई प्रोजेक्टका डेपुटी प्रोजेक्ट म्यानेजर शिवकुमार शर्मासँग गरिएको कुराकानी।
अब माथिल्लो स्तरबाट बेला बेलामा यसरी अनुगमन हुँदाखेरि हामीलाई गजब आउँछ वास्तवमा।
सुरुमा पानी र सरसफाई खबर।
खानेपानी र सरसफाई गतिविधि।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब 4 किलोमिटर मात्र बाँकी छ। सिन्धुपाल्चोकको अम्बाथान मुहानदेखि सुन्दरी जलसम्मको 27.5 किलोमिटर सुरुङमध्ये अब 4 किलोमिटर मात्र खन्न बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिनुभयो। उहाँका अनुसार अब हेलम्बुबाट ग्याल्थुम खण्डमा 2 किलोमिटर र ग्याल्थुमबाट सिन्धु खण्डमा 2 किलोमिटर सुरुङ निर्माण गर्न बाँकी छ। आगामी दशैंसम्म काठमाडौँवासीलाई खानेपानी वितरण गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँले बताउनुभयो। सिन्धुखण्डको सुरुङमा कमसल भूभाग भेटिएकाले समस्या देखा परेको छ। काठमाडौँ महानगरपालिकामा सञ्चालित 7 घुम्ती शौचालय 3 महिनापछि पुनः सञ्चालनमा आएका छन्। तिर्नुपर्ने न्यूनतम राजस्व पनि नतिरेका कारण 3 महिना अघि बन्द भएका यी शौचालय राजस्व नतिरी खुलेका हुन्। झण्डै 40 लाख मानिस बसोबास गर्ने महानगरपालिकामा 7 घुम्ती र 27 सार्वजनिक शौचालय छन्। सार्वजनिक 27 मध्ये 3 निजी संस्थाले ठेक्कामा र बाँकी महानगरपालिकाका कर्मचारीले सञ्चालन गरेका छन्। पानी र सरसफाई खबरपछि अब लागौं आजको मुख्य विषयवस्तुतिर। मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको अवस्थाबारे खानेपानी तथा सरसफाई मन्त्री जीवन बहादुर शाहीको एक टोलीले अनुगमन गरेको छ। मन्त्री शाहीको साथमा खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय सहितको टोलीले सुरुङ तथा हेडवर्क्स, बाँध निर्माण लगायतको अनुगमन गरेको हो। टोलीले मेलम्चीमा रहेको मेलम्ची सप्लाई प्रोजेक्टको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्बन्धित कर्मचारीबाट मेलम्चीको सुरुङ मार्ग लगायतको अवस्थाबारे जानकारी लिएको थियो। कार्यक्रममा ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिका अध्यक्ष उपेन्द्र तामाङले स्थानीय बासिन्दाले राखेको अपेक्षा र परेको समस्याबारे जानकारी गराउनु भएको थियो।
यहाँको पानी काठमाडौँ पठाउँदाको अवस्थामा स्थानीय रूपमा पर्ने वातावरणीय असर प्राकृतिक रूपमा चाहिँ यो खोलामा छोडिने पानीको मात्राको कुरा किटानी नभएमा र वातावरणीय हिसाबले पनि त्यो किटानी नभएमा चाहिँ यहाँको जनताले अहिले पनि एउटा मतलब अझै पनि विश्वास नगरेको हो कि भन्ने खालको स्थिति सिर्जना भएको छ। त्यसको पनि एउटा किटानी गर्ने काम गराउन पाइयो भने त्यसलाई चाहिँ अलिक व्यवस्थित हुन्छ कि भन्ने कुरा हो। र रह्यो अर्को कुरा, जुन एउटा चाहिँ जति हामीले यो शुभ कार्यक्रम सञ्चालन गरिरहँदा र मेलम्ची खानेपानी आयोजनालाई चाहिँ एउटा स्थानीय जनता र नेपाल सरकार मेलम्ची खानेपानी आयोजनाको बिचमा हामीले सेतुको काम गरिरहेकै दौरानमा हामीले चाहिँ विभिन्न विकास निर्माणका कामहरूमा यहाँ जस्तो हेलम्बुबाट चाहिँ काभ्रेको जिरकिलो, काठमाडौँको साँखुबाट फर्केश्वरी, काठमाडौँकै साँखुबाट चाहिँ यो काउले दोभान भने हाम्रो यो सिन्धु अडिट मार्ग अडिट पोइन्ट लगायतका जुन भेगहरू छ, हिजोको दिनमा हामी आयोजना र जनताको बिचमा छलफल हुँदाखेरि चाहिँ आयोजना सम्पन्न भएर जाने बेलासम्मको अवस्थामा यो रोडहरू चाहिँ कालोपत्रे हुन्छ भन्ने चाहिँ एउटा खालको हाम्रो छलफल र अन्तर्क्रियाबाट निकालेको निष्कर्ष र त्यो कामहरू अलिकति हुनको लागि त्यो कार्यक्रम चाहिँ त्यो कालोपत्रे बाटो कालोपत्रे गर्नको लागि चाहिँ अलिकति ढिलासुस्ती भइरहेछ। त्यसलाई अलि व्यवस्थित रूपमा जस्तो हामी त नेपालको जनता नेपाल सरकारले जुन जुन कार्यक्रमहरू नयाँ रूपमा ल्याउँछन् त्यो कार्यक्रम मेलम्ची प्रोजेक्टकै बजेटबाट ल्याउनु परेन। नेपाल सरकारको जुन कुनै बजेटबाट यहाँको जनताले मेलम्ची प्रोजेक्ट लगे बापत यहाँ कालोपत्रे पनि आयो है। यहाँको बाटो घाटो नाला होइन कुलो अब पार्टी पौवा यी आदि चिजहरू राम्रो भए र शैक्षिक क्षेत्रको चाहिँ एउटा भनौँ न हामीले प्राविधिक शिक्षाको कुराहरू पनि धेरै जोडबलका साथ त्यति बेला मागिरहेका अवस्था थियो र अहिले पनि ती कुराहरूलाई अब व्यवस्थित गराउने कुरोमा चाहिँ नेपाल सरकारले यो खालको कार्यक्रममा अलिकति स्थानीय जनताको हितमा निर्णय गराउनको लागि चाहिँ लाग्नुपर्ने हो कि भन्ने यहाँहरूमा म जानकारी राख्न चाहन्छु। र विशेष गरी अहिले हामी यो टनेल निर्माणको सिलसिलामा सिएमसी दी रविन्ना भन्ने एउटा कम्पनी इटालियन कम्पनी यो ठेकेदार कम्पनीको रूपमा परिचित छ र यो ठेकेदार कम्पनीको रूपमा काम काज गर्दै आइरहेको छ। सहरको पार्टमा यो वातावरण भन्ने पक्ष नै रहन्छ कि भन्ने लाग्यो मलाई। र जस्तो सबैभन्दा ठुलो असर भनेको स्थानीय जनता प्लस यहाँका यहाँ आइपुग्नु हुने भिजिटरहरूको लागि पनि यो चाहिँ वातावरणीय रूपमा असर पार्ने चिजहरू के हुन् र दीर्घकालीन रूपमा स्थानीय जनतालाई परेका समस्याहरूको बारेमा के कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने शीर्षकमा मेलम्ची नेपाल सरकार मेलम्ची खानेपानी विकास समिति लेट टेन्डर गर्दाखेरिको अवस्थामा पनि यो चाहिँ तपाईँको वातावरणीय हिसाबले कुनै पनि असर पार्नुहुन्न। त्यहाँ स्थानीय जनताको मागलाई मात्र नभएर हामी नेपाली भएको हैसियतले पनि माथिल्लो ओदामा रहनुभएका हाम्रा अग्रजहरूले चाहिँ त्यहाँको स्थानीय जनतालाई चाहिँ व्यवस्थित गराउनुपर्छ। वातावरण रूपमा त्यहाँ धुलो धुवाँदेखि लिएर एउटा हरेक खालको समस्याबाट चाहिँ मुक्त गराउनुपर्छ भन्ने विषयमा पनि त्यहाँ शीर्षकमा बजेट छ। त्यो शीर्षकको कुनै पनि मलाई लाग्छ काम भएको छैन। तर त्यो शीर्षकको बजेट त पक्कै पनि ठेकेदारले लाँदै गरिरहेको होला नि। के यो ख्यालख्याल कुरा हो? यो ख्यालख्याल विषय हो? हामीले स्थानीय जनताको तर्फबाट कुनै पनि दिन म अध्यक्ष भएर आएको तीन वर्ष भयो, तीन वर्षमा यहाँ 12-15 ताल्चो झुन्डिने कार्यालय हो यो। मैले यो एकदमै निर्विवादका साथ बोल्नुपर्छ। स्थानीय रूपमा परेका समस्याहरू हामी जुन कुनै समस्या पर्दा पनि कन्सल्टेन्सी मेलम्ची बोर्ड प्लस हामी स्थानीय जनसमुदायको तर्फबाट जुनसुकै समस्या आयो भने हामी समाधान गर्छौँ र कहिले पनि मन्त्रालयमा सचिवज्यूलाई मन्त्रीज्यूकोमा यो लफडालाई हामीले कहिले पनि उत्तर अगाडि सारेनौँ। यो एकदम निर्विवाद रूपमा छ। हामीले यहाँ जति समस्या आउँछ जति छलफल गर्नुपर्छ यहीँ गर्छौँ, यहीँ चाहिँ फेरि आज भएन भोलि मिलाउँछौँ, टनेल ब्लक गर्छ त्यहाँ जान्छौँ खुलाउँछौँ, बाटो ब्लक गर्छ त्यहाँ जान्छौँ खुलाउँछौँ, हरेक काम गर्ने बेलामा हामीले गरिरहेका छौँ। तर आज त्यो गरिरहेका छौँ हामी भोलिन्टियर सर्भिस दिएर गरिरहेका छौँ। मन्त्रीज्यू आज आएर जनताको काम गर्ने गरी स्थानीय विकास निर्माणको काम गर्ने गरी वातावरण सुधारको निमित्त काम गर्ने गरी बजेट भएको चाहिँ एउटा कन्ट्र्याक्टर कुनै पनि काम आज वातावरणको नाममा एक इन्च पनि काम गरेको छैन। त्यसो भएको कारणले गर्दा कुनै पनि एक दिन मेरो यो हजुरहरूलाई एकदम भित्रदेखि रिक्वेस्ट हो जनताको प्रतिनिधित्व गर्ने भावनाले यदि काहीँ कतै भोलि त्यो लाइनबाट कन्ट्र्याक्टरले कामै नगरिकन अहिले एउटा सानो ट्याङ्करमा पानी हालेर धुलो बन्द गराउने काम समेत गरेको छैन कन्ट्र्याक्टरले, अरू कुरा किन लामो कुरा गर्ने? स्थानीय रूपमा बेला बेलामा खलबल मचाइरहन्छ, स्थानीयबाट काम गर्ने एक दुईजना चाहिँ ड्राइभर अपरेटर हेल्पर अथवा जेसुकै कामदार होस् उनले एक दिन त्यहाँ आफ्नो चाडको लागि बिदा लिन पाइँदैन। हेलम्बुमा सबैभन्दा नेपालको सबैभन्दा थोरै जनसङ्ख्या भएको नेपाल त्यो नेपालकै जनसङ्ख्यामा एकदम कम छ ह्योल्मा जाति। ह्योल्मा जातिको लोछार कार्यक्रममा एक दिन बिदा दिने काममा यो कन्ट्र्याक्टरले सहयोग गरेन, उल्टा त्यहाँ बिना चाहिँ निवेदन दिएर सबै कुरा गर्दा पनि त्यो कुनै स्वीकृति नगरे भन्ने आधारमा अहिले 12-13 चाहिँ कामदारलाई निकालिदिएको आधारमा अहिले आन्दोलन गर्दैछन्। दुई पटकसम्म मैले त्यो आन्दोलन नगर्नु, तपाईँहरू यो विरोध नगर्नु, ब्लक नगर्नुहोस्, किन भन्दा यो हाम्रो आफ्नै समस्या छ। हामीले पैसा चाहिँ प्रत्येक दिन उनीहरूले हामीलाई क्लेम ठोक्छ, हाम्रो नेपाल सरकारको बजेट पैसा जानु भनेको हाम्रै जाने हो भनेर हामी धेरै पटक छलफल गऱ्यौँ। यो दुई तिन पटक त मैले बासवर सरसँग पनि ल्याएर छलफल गराएँ होइन। एवं रीतले यी खालका कामहरूमा यिनले जसरी हुन्छ ब्लक गराउने, झगडा गराउने, के इस्यु निकालेर झगडा गराउने, यो जुन काम गर्ने टनेलको अवधि ठेकाको अवधिको अलि लामो समय बढाउने र क्लेम ठोक्ने यो खालको व्यवहार ठेकेदारबाट देखिरहेको छ र जुन हरेक हिसाबले उनीहरूले चाहिँ यहाँको चाहिँ सुरुदेखि ग्रिभेन्स कमिटी बनाउनु पर्थ्यो। ग्रिभेन्स कमिटीको आफ्नो आफ्नो तह थियो, त्यो तहमध्येको एउटा तहमा मेरो र सँगसँगै यहाँको सुरक्षा निकायको इलाका प्रहरी कार्यको पनि कार्यालयको समेत इन्चार्जको समेत संयुक्त समन्वयमा एउटा ग्रिभेन्स कमिटी बनाउनु पर्ने हामीसँग डकुमेन्ट छ। कुनै पनि दिन भोलि जनताको तर्फबाट विरोध गर्नु पर्यो, विरोध आयो हामीले सुझाव गर्नुपर्छ, तर कन्ट्र्याक्टरको र यहाँको काम कर्तव्यको बारेमा हामीले कुनै पनि सूचना लिन पाइँदैन, सुसज्जित हुन पाइँदैन, त्यो अधिकार पनि उनीहरूले वञ्चित गराएको छ र त्यो गर्नै नहुने काम गरेको छ। र अर्को कुरा वातावरण हिसाबले अहिले सिन्धुमा जथाभावी माल खन्याएको छ, खोलामा डाइरेक्ट पुगेको छ। पोहोरको वर्षमा जेठमा जनताले धानको बिउ राख्यो, धानको बिउ राख्दा त्यो पानी लाउँदाखेरि केमिकल मिसावट पानीले गर्दा धानको बिउ मर्यो, जनताले असारमा धान रोप्न पाएन। त आजको दिनमा पनि हामी सबै काम राम्रो गर्दैछौँ, यो कुरा ठिक छ उहाँहरूको पक्षबाट। ग्याल्थोम अडिटमा यही छ, त्यहाँ माथिबाट ठुलो ठुलो स्लाइडहरू आइरहेको छ, त्यसलाई चाहिँ हेरेर अलिक व्यवस्थित गर्ने कुरादेखि लिएर यी आदि गर्ने, त्यो जुन पहिरो आयो त्यसलाई चाहिँ अलिक व्यवस्थित गर्ने, यो कुरामा त्यति चासो दिइरहेको अवस्था छैन। अम्बथानमा हेडवर्क्सको काम सुरु भइरहेछ, हेडवर्क्सको गति नै केही सुरु नै भएको छैन। यो ओपन कट भन्यो, ओपन कट भनेर त कुनै पनि ठुलो कामै होइन, त्यो त जुनको जुन स्ट्रक्चर छ त्यो काम पुरा गराउने खालको काममा काहीँ कतै सुरुवातै गरेको छैन। टाइम एकदम लामो खोजिरहेछ, त्यो लामो टाइम खोज्दा हामी नेपाली सबैजनाको ऋणको भारी थप्ने हो, यो कुरा हामीलाई थाहा छ। र स्थानीयको तर्फबाट काहीँ कतै हामीले विरोध बाधा गरेका छैनौँ, मन्त्रीज्यूलाई हजुरलाई यो एकदम जानकारी गरौँ। र अर्को कुरा, यदि वातावरणीय हिसाबले पनि कुनै पनि काम नगरेको कारणले गर्दा हामी स्थानीय यहाँको सरकारवाला स्थानीय चाहिँ प्रत्यक्ष प्रभावित परिवारभित्रको परेको कारणले गर्दा यो ठेक्काबाट वातावरणीय बजेट काहीँ कतै रिलिज भएर गएर यिनीहरूले झोला भरेर इटली पुर्याउने खालको काम गरियो भने समितिको तर्फबाट हामी मुद्दा हाल्छौँ, हामीले पनि मुद्दा हाल्ने ठाउँ छ। हामी डकुमेन्ट बोकेर बसेका छौँ, यिनीलाई जे मन लाग्यो त्यही गर्न पाइन्छ, यिनीहरूले ठेक्का लिएर आएको यिनीहरूको नाम संसार गर्नु पर्यो, त्योभन्दा बाहेक गर्न पाइन्न। तर आजको डेटमा स्थानीय रूपमा पर्न आउने समस्या र त्यो वातावरणको हिसाबले एक इन्च पनि काम नगरेको कारणले गर्दा यो तुरुन्तै यस्ता खालको काम रोकिनुपर्छ। र डाइरेक्ट खोलामा छोडिएका कच्चा पदार्थ र त्यहाँभित्रबाट निस्केका केमिकल र त्यहाँभित्रबाट निस्केका चाहिँ मकहरूले गर्दा अहिले सबै चाहिँ यो खोलाहरू दूषित भएको छन्। त्यो दूषित हुने काम यदि रोकिएन यदि भने हामी अब स्थानीयकै तर्फबाट अरूलाई हामी खोज्दैनौँ, हामी स्थानीयकै तर्फबाट मुद्दा हाल्छौँ। प्रोजेक्ट लम्बिने खालको कुरा भयो भने यिनीहरू आफै जवाबदेह हुनुपर्छ, र हामीले अहिलेसम्म कहिले पनि त्यो खालको काम गरेनौँ। तर अन्ततको त लास्ट चरणमा आइसक्यौँ, लास्ट चरणमा आउँदाखेरि यो खालको गतिविधि छ, त्यसो भएको कारणले गर्दा यिनै गतिविधिलाई रोकावट गर्दै प्रोजेक्ट राम्रो बन्नुपर्छ। स्थानीय जनताको तर्फबाट कुनै दुविधा छैन र कुनै पनि बाधा अवरोध छैन, र ठेकदारकै कारणले गर्दा प्रोजेक्ट अवरुद्ध गराउन जनता आयो भने ती जनसमुदायसँग म पनि सँगसँगै लाग्नुपर्नेछ।
उहाँ हुनुहुन्थ्यो ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिका अध्यक्ष उपेन्द्र तामाङ। मेलम्ची खानेपानी आयोजनाबाट स्थानीय बासिन्दाले राखेको अपेक्षा र परेको समस्याबारे जानकारी गराउँदै, मेलम्ची खानेपानी आयोजना शुरू भएको 20 वर्षमा काठमाडौँमा पानी ल्याउने नजिकको बिन्दुमा पुगेको हो। झण्डै 27.5 किलोमिटर सुरुङ मार्ग मध्ये अब 4 किलोमिटर सुरुङ मात्र खन्न बाँकी छ। स्थानीय बासिन्दाको कुरा सुनेपछि कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय,
बीचको कुनै समस्या होइन, 15 करोड पैसा केही समस्या होइन, एडिबीसित बसेर हामीले यही पैसा रहेछ भने आखिर सरकारले जताबाट कान्छमाथि सरकारले पैसा दिने नै हो, यही प्रोजेक्टबाट देऊ भन्ने एउटा अर्थ मन्त्रालयको सहमति लिएर एडिबी सहमति भने हामी सुरु गर्छौँ। सडक विभागले गरिदियो भने गरिदियो, गर्छ गर्दैन अर्को साल गर्छु, किनभने सडकको काम अब हामीले गर्ने काम जान्ने भएर तिमीहरू गऱ्यो भने उनीहरूको पनि चित्त नदुखोस्, किनभने आफ्नो आफ्नो काम गर्नलाई हामी सरकारका विभिन्न अङ्गहरू छ, त्यसले गर्दा हामीले उहाँहरूले गर्नलाई अहिले भ्याउँदैनौँ, बजेट छैन भने हामी गर्छौँ, यो कुरामा ढुक्क हुनुहोस्। अब अरू एक दुईवटा कुराहरू यो कन्स्ट्रक्सन म्यानेजमेन्टमा यस्तो छैन, हामी अब यत्रो वर्ष म पनि 30 वर्ष भयो होइन, यत्रो जटिल प्रोजेक्ट त अब हेरेन, अब सचिव भएपछि देख्न पाएँ, तर अब हो अलि माथि पुगेकै अलि जटिल जटिल हेर्ने देख्ने पनि हो, तर चाहिँ नि यो समस्याहरू धेरै जटिल समस्याहरू रहेनछ, अहिले अलिकति ढिलासुस्ती भएन, भनेको बेलामा भएन, गुनासो गरेको बेलामा सुन्दैन, भने अलिकति मनको कुरा मन माझामाझको कुराहरू चाहिँ नि रहेछ, त तर टेक्निकल समस्या पैसाको समस्या चाहिँ होइन रहेछ, यहाँ कतिपय कुरा पैसाकै कुरा हुन्छ। यो अहिले यहाँ उहाँहरूको कन्ट्र्याक्टरहरू कन्सल्ट्यान्टले त सबै हेर्नै पर्यो, कन्ट्र्याक्टरहरूको शर्तभित्र नपरेको अथवा हामीले उहाँहरूलाई गर भन्दाखेरि गरेमा हामीले थप पैसा दिनुपर्ने, नगरेकोमा त्यत्तिकै पैसा दिनुपर्ने भन्ने त्यस्तो किसिमको चाहिँ नि अलिकति हुँदैन। त्यस्तो किसिमको हामी कन्ट्र्याक्ट म्यानेजमेन्ट गर्दैनौँ, त्यो हेरिरहेका छन् यहाँ सबैले देख्नुहुन्छ, यसमा चाहिँ विज्ञहरू हेरिरहेको हुन्छ। नचाहिने पैसा नगरेको पैसा कसैले लगायो भने त हातकडी लगाएर भोलि भ्रष्टाचार फसिहालिन्छ। अब गराउने भन्ने कुरामा, गराउने कुरा आदेश दियो भने कन्सल्ट्यान्ट कन्ट्र्याक्टरबाट हामी सरकारले निर्णय गरेर आयो, त्यो समिति निर्णय गरेर गर भनेको कुरा भरसक चाँडो गरिदिनु भने म अनुरोध गर्छु। अलिकति त्यसलाई ढिला गर्दैछ भने ढिला किन गर्ने भन्ने हाम्रो चाहिँ भनाइ, गर्नै छ भने ढिला किन गर्ने, चाँडै गरौँ, त्यो ताकि सबैको मन सन्तोष हुन्छ। ढिला गर्दाखेरि असन्तुष्टि हुन्छ, पछि पनि भइसकेपछि मजा आउँदैन क्या, त्यो कुनै चिजको पनि टाइम हुन्छ। अब यो बर्सात नजिक आएको हुनाले अब ढिला गर्ने समय पनि छैन। मगको व्यवस्थापन यदि लाँदैन भने अब एउटा किसिमको अब लिखित रूपमा लेखिदिनु पऱ्यो बागमतीलाई, कसले अर्को सडक ब्याल लाँदैन भने हामी व्यवस्था गरिहाल्यो। यो आज यो के महिना भयो, वैशाखको सुरु छ, वैशाखको अन्तिमसम्ममा लाने कमिटमेन्ट हुँदैन भने जेठ 15 गतिसम्म लैजानै पर्यो। एउटा चाहिँ तपाईँहरूले उहाँलाई भनिदिनु भयो, अझै अब अल्टिमेटम। अर्को चाहिँ नि पिएचको कुरा, अब यसले हामीले जे जस्तो भए पनि हामी एउटा कन्ट्र्याक्टको सर्त एउटा मापदण्डमा सुरु गरेका हुन्छौँ, काम पिएच 10 माथि छ भने चाहिँ गर्न भएन जुन भन्ने कुरा, 10 मुनि छ भने अब सर्त त्यो हो। अब यो इन्भाइरोमेन्टमा विज्ञहरूले त्योभन्दा कम भएमा नोक्सान पार्दैन भनेरै राखे कि अन्तर्राष्ट्रिय विज्ञहरूले बनाएको कुरा हो। अर्को कुरा जुन टर्बिडिटी छ, धमिलो पानी धमिलो पार्ने, पानी धमिलो पार्नेको लागि अलिकति अब गरौँ, किनभने प्रोजेक्ट सकिने सकिने बेलामा हामीले किन कसैको चित्त दुखाउने, सबै अलिअलि गरिदिउँ भन्ने हिसाबले तपाईँहरूले यसलाई चाहिँ गर्नु पऱ्यो। यसको एउटा एक्सन प्लान बनाइदिनु पऱ्यो, तपाईँहरूले ग्रिभ्यान्स कमिटी छैन भने ग्रिभ्यान्स कमिटी गठन गरिदिइहाल्नु पऱ्यो, छ त्यसलाई एक्टिभेट गरिदिनु पऱ्यो, र तपाईँहरूको लिखित ग्रिभ्यान्स है, तपाईँहरूको गुनासो 1, 2, 3, 4, किन ग्रिभ्यान्स कमिटीले भनेको तपाईँहरूलाई पनि ठेकेदारलाई कन्सल्ट्यान्टलाई हामीलाई पनि लागू हुने हुनाले ग्रिभ्यान्स कमिटी, यो त्यसको एरेन्जमेन्ट त्यस्तै छ कि हामी आफै गर्न त गरिहाल्छौँ, तर पनि तपाईँहरूको गुनासो हामीले गर्दाखेरि पनि नपुगेको हुनसक्छ, चित्त नबुझेको हुनसक्छ भनेर ग्रिभ्यान्स कमिटी राखेको अन्त हामी नै गर्छौँ है। अरू मेलम्सीको म अध्यक्ष भएको हिसाबले एक दुईवटा मेरो निर्देशनै भयो, तपाईँहरू एक्सन प्लान बनाएर उहाँहरूले उपताहरू यहाँ बस्नुभएको छ उहाँहरूको के कुराहरूलाई एक्सन प्लान बनाएर अब यति यति दिनमा गर्छु भने मलाई कपी टु दिनु होला, एक्सन प्लान बनाएर इन्स्ट्रक्सन दिनु पऱ्यो र त्यसको मलाई कपी दिनु पऱ्यो, म त्यो मोनिटर त्यो केन्द्रबाट गर्छु है। अब अरू पनि कुराहरूमा यहाँको स्थानीय उपताहरूको मेरो अनुरोध के छ भने तपाईँहरूले सिधै कन्ट्र्याक्टरसित द्वन्द्वमा अथवा उहाँसित यो गरेर ऊ गरेर भनेर चाहिँ आउनु भएन, तपाईँहरू चाहिँ हाम्रो समितिसित आउनु पऱ्यो, सरकारसित आउनु पऱ्यो, किन सरकारले कसलाई कसलाई भन्ने हो के भन्ने हो भने त्यो नत्र भने के हुन्छ भने त्यसले चाहिँ नचाहिने एउटा द्वन्द्व सिर्जना गर्छ, जुन द्वन्द्वले हामी कसैलाई फाइदा पनि हुँदैन नोक्सान बाहेक, त्यसले गर्दा तपाईँहरू केही गुनासो प्रेजेन्ट म्यानेजर यहाँको इन्चार्ज बस्नुहुन्छ त्यहाँ मार्फत, केही टाढा पनि छैन, इमेल गरे पनि हुन्छ, मलाई कपी दिनुहोला, मलाई गरेर कपी दिनुहोला, म त्यहाँ हेरिहाल्छु, केही अहिलेको सूचना प्रविधिको युगमा केही कुरा फिजिकल नजिक भन्ने कुरा नभए पनि केही अड्किनेवाला छैन, त्यसले गर्दा तपाईँको त्यस्तो कुरा छ भने म त्यहाँबाट निर्देशन पनि दिन्छु मन्त्रालयबाट अध्यक्षको हैसियतले, त्यसमा तपाईँहरूको कुनै गुनासो नहोस्। अब अलिकति कन्ट्र्याक्ट म्यानेजमेन्टमा लेबरहरूको म्यानेजमेन्ट अलिकति कन्ट्र्याक्टरको अधिकारको कुरा पनि हो, तर त्यो चाहिँ उहाँले अहिले मेलम्चीको इडीले भन्नुभयो कि त्यस्तो मान्छेलाई हटाउने फेरि अर्को ठाउँमा ल्याउने भन्ने कुराको भर सक्छ नि, काम मान्छे नचाहिने भए हटाउनु पऱ्यो, तर चाहिने मान्छे हो, काम गरिरहेको मान्छे हो, यता हटाउने गर्दाखेरि सोसल कन्फ्लिक्टलाई चाहिँ मिनिमाइजेसन गर्ने हिसाबले काम गर्नुहोस् भनेर उहाँले जुन भन्नुभएको त्यो मेरो पनि त्यही राय छ। र अर्को जुन किसिमको यहाँ बेनिफिट सेयरिङको कुरामा हामीले पटक पटक चाहिँ कमिटी बनाएको छ, अहिले अलिकति के कस्तो भने तपाईँहरूलाई जुन सहुलियत 6-7 करोड वार्षिक जुन आएको छ त्यो वार्षिक चाहिँ जारी रहन्छ, यसमा चाहिँ कुनै चिन्ता गर्नु, यसलाई हामीले अस्ति बोर्डमा पनि मेलम्चीको विकास समितिको बोर्डमा पनि हामीले यसलाई जारी राख्ने गरी बजेटको व्यवस्था गर्छौँ, यो आगामी चलिरहन्छ मेलम्ची, यो मात्र होइन सेकेन्ड फेज पनि मेलम्ची आउँछ, तपाईँहरूसितै यो मेलम्ची सकिने अहिले तुरन्तै सकिने यो कन्ट्र्याक्ट यो ठेक्का सकिन्छ त अर्को पनि ठेक्का र अर्को आउने हुनाले दोस्रो चरणको मेलम्ची योभन्दा डबल पानी लैजाने मेलम्ची त बाँकी नै छ नि, त्यसमा पनि हामी बस्यो हुनाले यो कुनै भागेर हिँडेर काम सकिएपछि अब हामीलाई चाहिँ बिचल्लीमा पारिदिन्छ कि भन्ने चिन्ता छ नि यहाँहरूले नगर्दा, किन तपाईँहरूसित हामी निरन्तर बस्छ, सञ्चालन गर्दा पनि तपाईँको मद्दत चाहिन्छ, भोलि त्यो प्रोजेक्ट पुरै सञ्चालन गर्ने पनि त चाहियो नि। अर्को कुरा हामी यहाँ बिजुलीको कुरा ल्याउने कुरा छ, माथि माथिको त्यो हामी बिजुलीको लाइन पनि हामी गऱ्यौँ, त्यसको बेनिफिट तपाईँहरूलाई आउँछ, त्यसले यो सबै यो धेरै तपाईँको एउटा सौभाग्य तपाईँहरू यहाँ केही दुःख त पाउनु भएको छ, त्यो दुःख के भने यो यत्रो ठुलो प्रोजेक्ट मेलाम्चीको प्रोजेक्ट हेलम्बु नजिक सिन्धुपाल्चोक आउनु पनि ठुलो भाग्य कुरा, प्रोजेक्ट आउनु पानी त कसैले खालान्, यस्ता प्रोजेक्ट चाहिँ हामीले अरुणको प्रोजेक्टलाई हामीले यस्तै कचाकुचु गरेर तुवाइदिएको कारणले अरुणको अहिलेसम्म पछाडि पऱ्यो, त्यस्तो अरू ठाउँ पछाडि परिरहेको छ। यस्तो प्रोजेक्टहरू आउँदाखेरि यो हामीलाई चाहिँ हाम्रो आर्थिक समृद्धिको हाम्रो बाटो खुल्नेहरू कुरा, हामीले अवसरहरूको अवसर सबैले उपयोग गर्न सक्छ भन्ने पनि छैन, तर अवसर नभइकन के गर्न सकेन, जुन यो ठुलो भाग्यको कुरा हामी तपाईँ मेलाम्चीका सिन्धुपाल्चोकका वासीहरू वास्तवमा भाग्यशाली नै हो, यसमा चाहिँ नि अझै भए हुन्थ्यो भन्नु चाहिँ नि पाइन्छ होइन, राखि राज्य सरकार भने अविभाग हो, उहाँहरूसित सरकारसित त जति पनि भन्न पाइन्छ, सक्ने कुरा गर्ने पनि कुरा, र यो पानी निरन्तर काठमाडौँवासी तपाईँ हामी सबै काठमाडौँवासी हो होइन, राजधानी भएको काठमाडौँ हाम्रो कामै पर्छ, काठमाडौँवासी हो, त्यहाँ पानी जाने भएको हुनाले यो त निरन्तर मेलाम्ची पानी निरन्तर जीवनभरि खाइरहने हुँदैन, मेलाम्चीसितको नाता जीव निरन्तर चलिरहने भयो कि, यो नाता चाहिँ नि कहिले पनि टुट्छ टुट्ने दिनै रहेन कि, पानी त नखाइकन चल्दैन, त्यस कारण यो त तपाईँको हामीहरू बिचमा यहाँको स्थानीयको बेनिफिटको विषयमा यहाँ अब सरकारको गठन हुन्छ, स्थानीय निकायहरूको चुनाव हुन्छ, त्यहाँ पनि एक किसिमको अर्कै तपाईँको तिनटै पावर, पहिलाको जस्तो स्थानीय गाविस नगरपालिका होइन, यो चाहिँ सरकार हो, संवैधानिक सरकार हो, त्यहाँ त्यस पनि प्रश्न उठ्ने होला, त्यसै चाहिँ जान्थे, मलाई धेरै ऊ गर्न त पर्दैन, चिन्तित कुनै केही कुरा त छैन, तापनि मनको केही गुनासाहरू छ नि, प्रोजेक्ट यत्रो अरबौँको प्रोजेक्ट आउँदा जब लाख करोडको समस्या पनि समाधान भएन भन्दाखेरि त अलिकति त्यो त गर्न सकिन्छ नि, त्यसमा चाहिँ नि अलिअलि अलि ठ्याक्कै सिरियस नभइदिएको भन्ने चाहिँ त देखिन्छ है, त्यसमा म सबै साथीहरूलाई सबै यहाँहरू सबैलाई मेरो अनुरोध के छ भने यो सानोतिनो कुराहरूलाई एउटा अधिकारी तोक्नुहोस् र फटफट फट गर्नतिर लाग्नुहोस्, अब माग्नेहरूले पनि अब जहाज माग्ने कुरा गरिदिनुहोस्, अब अहिले मिलेन यो जहाज भएन भने पनि सम्झाइदिनुहोस् एउटा तरिकाले लैजाउँ।
उहाँ हुनुहुन्थ्यो खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय। सन् 1998 मेलम्ची खानेपानी विकास समिति गठन भएपछि सन् 1999 मेलम्ची खानेपानी आयोजनाको विस्तृत प्रतिवेदन तयार पारिएको थियो। सन् 2001 एसियाली विकास बैंकले 120 मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकृत गरेपछि मेलम्ची खानेपानी आयोजना शुरू भएको हो। मेलम्चीको पानी पिउने काठमाडौँवासीको सपना झण्डै 20 वर्षपछि पूरा हुन लागेको छ। मेलम्ची खानेपानी आयोजनाको अनुगमन विभिन्न तह तथा निकायबाट हुँदै आएको छ। केही समय अघि प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्चीको पानी वैशाखमै ल्याउने प्रबन्ध मिलाउन निर्देशन दिनुभएको थियो। मन्त्री तथा सचिवको तहबाट पनि बेला बेलामा अनुगमन गरी निर्देशन दिइरहेको हुन्छ। हामीले यही अनुगमनकै सेरोफेरोमा मेलम्ची वाटर सप्लाई प्रोजेक्टका डेपुटी प्रोजेक्ट म्यानेजर शिवकुमार शर्मासँग कुराकानी गरेका छौं।
यो पटक पटकको निर्देशनपछि काममा के कुराको सुधार गर्नुभयो अहिलेसम्म? जस्तो बीचमा प्रधानमन्त्री पनि आउनुभएको थियो, बीचबीचमा यसरी सचिवहरू मन्त्रीहरू आइराख्नुहुन्छ,
अब माथिल्लो स्तरबाट बेला बेलामा यसरी अनुगमन हुँदाखेरि हामीलाई घर जान्छ वास्तवमा दुई तिनवटा कुराहरू हुन्छ कि, जस्तो भनौँ न एउटा सिम्पल कुरा, लो फलानु हाकिम आउँदैछ भने अलिक ठुलो मान्छे आउँदैछ भने काम कतै सुस्त भएको छ भने पनि मान्छे तात्ने भए स्वाभाविक, एउटा स्वाभाविक भनौँ न एउटा साइकोलोजिकल इफेक्ट हो नम्बर वान। नम्बर टू के हो भने माथिल्लो तहबाट यसरी अनुगमन भइदिँदाखेरि उहाँहरूले अरू बेलामा मन्त्रालयमा काठमाडौँमा बसेका बेला समय दिन सक्नुहुन्न, तर यसैको लागि चाहिँ आइसकेपछि उहाँहरू मजाले समय दिएर अनि एकदम फर्स्ट ह्यान्ड भनौँ न समस्याको एकदम नजिक पुगेर एकदम फर्स्ट ह्यान्ड चाहिँ रिपोर्टिङ उहाँहरूलाई हुने भए हुनाले समस्या बुझ्नलाई उहाँहरूलाई धेरै सहयोग पुग्छ। त्यो भएपछि के भयो भने उपयुक्त निर्णय लिनलाई चाहिँ फेरि त्यत्तिकै चाहिँ सहज हुन्छ। त्यसो हुनाले यस्तो किसिमका बेला बेलामा आएर निर्देशन हुँदा यसको चाहिँ उपयोगिता पक्कै पनि छ, निर्देशन भएअनुसार काम पनि भएको छ। अब समस्या कहीँ देखियो कन्ट्र्याक्टरले होइन मलाई त यो समस्या पर्यो भनेर भनेपछि फेरि त्यसमा एक्सन पनि भएको छ, त्यही कारणले भनौँ न गत डिसेम्बरमा चाहिँ हाम्रो अब त्यो प्रगति एकदम नोभेम्बर डिसेम्बरतिर चाहिँ एकदम प्रगति एकदम हुन्छ, त्यतिखेर चाडबाड पनि अलि भएको हुनाले हो, तर अलिकति स्ल्याकनेस आएको कुरा, तर अनुगमन थालेपछि चाहिँ फेरि त्यो माथि गएको तपाईँले अघि प्रेजेन्टेसनमा देखिहाल्नुभयो।
कामले गति पाउने वा सुस्तता छाउने भन्ने कुरा चाहिँ के कुराले निर्धारण गर्दो रहेछ?
त्यो चाहिँ कुरो टिमवर्क हो, हेर्नुहोस् म एकदम एकै चाहिँ शब्दमा भन्नुपर्दा चाहिँ टिमवर्क हो। है हुन त अब हामी अब कन्ट्राक्टर कन्ट्राक्टर इन्जिनियर जसरी हामी परामर्शदाता छौँ इन्जिनियर भनौँ ठिक त्यसपछि इम्प्लोयर जो चाहिँ नेपाल सरकार हो हामी एकै ठाउँमा बसेर कुनै समस्या पर्यो भने चाहिँ यो कसरी समस्या समाधान गर्ने भन्ने विषयमा छलफल गर्ने र एउटा उपयुक्त चाहिँ निर्णय लिन सक्यो भने सबभन्दा राम्रो त्यो हुन्छ हामी धेरै ठाउँमा चाहिँ के हो भने यो एकअर्काको चाहिँ हामी चाहिँ त्यो विपक्षको रूपमा चाहिँ हामी लिने गर्छौँ त्यो लिनु चाहिँ राम्रो हुँदैन समस्यालाई चाहिँ टिमको रूपमा त्यसलाई हेर्ने र कसरी सल्भ गर्न सकिन्छ भनेर गर्ने लाग्यो भने राम्रो हुन्छ एउटा कुरा त्यो हो भने अर्को चाहिँ यो विशेष गरेर चाहिँ निर्माण कामहरूमा स्थानीय स्तरका गुनासाहरूको एड्रेसर तिनीहरूको चाहिँ सम्बोधन हुनपर्ने पर्छ त्यसमा चाहिँ फेरि स्थानीय निकायको चाहिँ गुनासाहरू एड्रेस गर्नलाई सबैभन्दा अगाडि चाहिँ नेपाल सरकारकै चाहिँ जो उत्तरदायी संस्था अथवा चाहिँ व्यक्तिहरू हुनुहुन्छ उहाँहरू नै अगाडि लाग्नुपर्छ
भू बनावट कति जिम्मेवार छ
भू बनावट पनि छ हेर्नुहोस् यो टनलको कुरामा चाहिँ किनभने हामीहरूको भएको साधन हाम्रो स्रोतले त्यति तल भनौँ न झन्डै एक किलोमिटरभन्दा पनि तल चाहिँ हाम्रा टनल छन् 1300 मिटर तल हाम्रो टनल छ बाट खनेका छौँ त्यति तल खनेर एक्सप्लोर गरेर ड्रिलिङ गरेर के छ भनेर पूर्वानुमान गर्न सकेन अवस्था छैन हेर्नुहोस् त्यो नहुँदाखेरि चाहिँ अलिकति ग्यास वर्क हुन्छ हाम्रो जियोलोजिस्टहरूको पनि लिमिटेसन हुन्छ त्यहाँ त्यो भएको हुनाले चाहिँ भरे के आउँछ भन्ने थाहा छैन अनसर्टनिटी धेरै छ अनिश्चितताहरू धेरै छन् अहिले चाहिँ अलि अब 2 मिटरसम्म चाहिँ एकदम राम्रो चाहिँ चट्टान आयो 2 मिटरपछि चाहिँ एकदमै खराब आयो त्यसको लागि आफू तयार हुनु पऱ्यो भन्दाखेरि यो जियोलोजी पनि हामीलाई जियोग्राफी जियोलोजी पनि हामीहरूको लागि त्यति नै यो चाहिँ इम्पोर्टेन्ट हुन्छ विशेष गरेर टनलमा काम गर्नेहरूको लागि
टनल खन्ने क्रममा कस्तो कुरालाई राम्रो भन्ने कस्तो माटोलाई नराम्रो भन्ने जुन यहाँले भन्नुभयो खराब माटो आइदिन्छ राम्रो चट्टान आइदिन्छ
हाम्रो अहिले सामान्य जनमानसको चाहिँ के अरे कन्सेप्सन भन्दा अलिकति भिन्दै हुन्छ हाम्रो चट्टान चाहिँ जति चाहिँ कडा आयो हाम्रो लागि राम्रो किनभने त्यसमा चाहिँ एक्सप्लोसिभ भनौँ हामी पटाका भन्छौँ एक्सप्लोसिभ चाहिँ युज गरेर त्यसलाई पड्काउन पाइन्छ डडाम डडाम लाएर होइन अब त्यो फुसफुसे माटो आयो भने त के हुने भयो भने त्यो पटेका त प्रयोगै हुँदैन त्यो त हातले कोट्याए जस्तो गरेर त्यो मिसिन त कोट्याउने मिसिन छन् त्यो कोट्याउने मिसिनले कुटुकुटु कोट्याएर अगाडि जानुपर्छ गर्दाखेरि हाम्रो लागि राम्रो भनेको चाहिँ एकदम कडा चट्टान अनि नराम्रो भनेको चाहिँ फुसफुसे माटो फुसफुसे चट्टान हो
फुसफुसे माटो भेटिएको छ भन्नुभयो यहाँले यसका लागि चाहिँ जुन मेथोडोलोजी पनि चाहिँ चेन्ज गर्ने कुरा गरिरहनु भएको छ यसले हाम्रो काम गर्ने समयलाई लम्ब्याउँछ कि छोट्याउँछ
छोट्याउँछ यसले यो प्रविधि हाम्रो आयो यो मगो त भन्या छ मगो पनि छ किनभने त्यसमा चाहिँ प्रयोग हुने विशेष गरेर मिसिन त हामीसँगै छ तर मेटेरियल सामग्रीहरू चाहिँ थप यहाँ नभएका सामग्रीहरू ल्याउनु पर्ने हुन्छ त्यसलाई चाहिँ के भन्दा अब त्यो फुसफुसे माटो छ भने त्यसलाई खन्दै जाँदाखेरि अलि लामो धेरै खन्दाखेरि चाहिँ झ्याम्मै चाहिँ तल खस्छ खसेर चाहिँ अगाडि जान सकिँदैन त्यसोपछि अब यो चाहिँ मेथोडोलोजी चेन्ज गर्दाखेरि के गर्ने भयो भने पहिला चाहिँ त्यो फुसफुसे माटोलाई अथवा चट्टानलाई चाहिँ त्यो हामी जमाउँछौँ पहिला जमाएर अनि खन्न थाल्छौँ भएपछि झर्ने भएन सिम्पल त भनौँ न तरिका त्यो हो अब अहिले त हामी के गरेर राख्छौँ भने पहिला खन्छौँ खनेपछि अनि ए झर्छ भने फेरि त्यसलाई सपोर्ट गर्न थाल्छौँ त्यो होइन पहिल्यै चाहिँ त्यसलाई चाहिँ चाहिने किसिमको सपोर्ट नझर्ने गरेर चाहिने किसिमको सपोर्ट दिएर अनि त्यसपछि खन्न थाल्यो भने यो तरिका चाहिँ अलिकति छिटो हुन्छ भन्ने चाहिँ हिसाबले हामीले चाहिँ मेथोडोलोजी अथवा हाम्रो प्रक्रियालाई जुन चाहिँ कन्ट्राक्टमा थिएन त्यसलाई अहिले हामी चाहिँ चेन्ज गर्ने कि भनेर लागिरहेछौँ हामीलाई प्रस्ताव प्राप्त भएको छ हामी त्यो प्रस्तावको चाहिँ अब गुणदोष हामी हेर्दैछौँ छिटै नै हामी एउटा कन्क्लुजनमा पुग्छौँ होला
सरकारले भनेकै मितिमा अर्थात् असोजसम्ममा पानी लैजानका लागि के कस्ता चुनौती छन् त
सबभन्दा पहिला त यो टनल कामै सक्नु पर्यो किनभने चट्टानको चाहिँ जुन हामी टनल खन्ने उसमा आएका छौँ हामीहरूले भने जस्तो भनौँ न चट्टान राम्रो प्रकृतिको भनौँ आएको छैन यही चाहिँ रहिरह्यो भने हामीलाई अझै गाह्रो होला तर म अझै पनि आशावादी छु अब 2-3 तरिकाले एक त चट्टान अब यो टनल बनाउने जुन प्रविधि छ एउटा प्रविधिलाई पनि हामी चेन्ज गर्ने त्यसपछि अरू चिजहरू जस्तो व्यवस्थापकीय चाहिँ चेन्ज गर्ने मिसिनहरूको चाहिँ मर्मत सम्हारलाई बढी ध्यान दिने अनि त्यो आते जाते गर्ने जुन बाटो हो त्यो बाटोलाई सुधार गर्ने यस्ता विभिन्न चाहिँ स्टेपहरू विभिन्न चाहिँ एउटा मात्रै होइन विभिन्न चाहिँ तरिका चाहिँ प्रयोग गरेर यसलाई चाहिँ हामी अगाडि बढाउने कोसिस गरिरहेछौँ। म त अझै पनि आशावादी छु। अब एकदम त्यस्तै अब सोच्दै नसोचेको किसिमले चाहिँ भनौँ न स्क्विजिङ भन्छ टनल स्क्विजिङ त्यस्तो किसिमको आएन भने चाहिँ म चाहिँ अझै पनि हामी सक्छौँ जस्तो लागिरहेछ।
यो स्क्विजिङ भन्नुभयो अघि पनि, यो स्क्विजिङ भन्ने शब्द खासमा चाहिँ बुझ्ने भाषामा के हो, हामीले चाहिँ कसरी बुझ्ने?
अब स्क्विजिङ भनेको के हो भने टनल बनायो, बनाएर हेर्दाखेरि शमशान चाहिँ ठिकै छ, अनि भोलिपल्ट चाहिँ फेरि वरपरबाट चाहिँ टनलको चाहिँ त्यो ढुङ्गा सुङ्गा सबै खसेर जस्ताको तस्तै हुन्छ त्यो, अनि जति खन्दै अगाडि गयो फेरि बढी बढी माथिबाट झर्छ अनि थुप्रिन्छ, अनि त्यो अगाडि बढ्नै सकिँदैन, त्यो स्क्विजिङ भनेको त्यो।
स्थानीयको कुरा सुन्दा चाहिँ अलिकति ठेकेदार कम्पनीले चाहिँ मनपरि गर्न थालेको हो स्थानीयलाई बाइपास गरेर?
म चाहिँ ठ्याक्कै त्यसो भयो चाहिँ होइन, ठ्याक्कै यो भनौँ न यो काम गरिराखेको ठाउँमा कथम कदाचित कहीँ चाहिँ अब भनौँ न हाम्रो ध्यान नगएको अथवा कन्ट्राक्टरको पनि ध्यान नगएको अवस्थाहरू चाहिँ अब यो धेरै ठाउँमा काम हुँदाखेरि आउँछ, त्यसलाई चाहिँ रिपोर्टिङ हुने बित्तिकै हामीले चाहिँ होइन यो चाहिँ यस्तो भयो है भनेर तुरन्त त्यसलाई एड्रेस गर्ने व्यवस्था चाहिँ हामीले गरेका छौँ।
अब ती थुप्रिएका माटोलाई चाहिँ बर्खा अगावै त्यसको व्यवस्थापनका लागि चाहिँ के गर्दै हुनुहुन्छ?
थुप्रिएको माटोहरूलाई अब जहाँ चाहिँ राख्नुपर्ने हो फाइनली अन्तिम रूपमा उसलाई जहाँ राख्नुपर्ने हो त्यसलाई चाहिँ राख्ने, विशेष गरेर चाहिँ अब यो बागमती रिभर इम्प्रुभमेन्ट प्रोजेक्टले चाहिँ 50,000 क्युबिक मिटर चाहिँ लिएर जान्छु यहाँबाट मक उसको बाँध बनाउनको लागि, सडक विभागले 10,000 क्युबिक मिटर लिएर जान्छु भनेको छ, उहाँहरूले तुरन्त लगिदिनु भयो भने अरू बाँकी चाहिँ जति जति मक हो त्यो जुन टनल खनेर आएको चाहिँ जुन चट्टान र माटोहरू हो त्यो माटोलाई हामी व्यवस्थापन गर्छौँ बर्खाभन्दा अगाडि नै, हाम्रो पर्खाल लगाउने अन्त लगाएर सकिपिन्छका छ एक दुई ठाउँमा त्यो त्यहाँ त्यो पर्खालको पछाडिपट्टि लगाएर व्यवस्थित तरिकाले स्लोप मिलाएर राख्ने हो त्यहाँनिर।
भेलम्ची वाटर सप्लाई प्रोजेक्टका डेपुटी प्रोजेक्ट म्यानेजर शिवकुमार शर्मासँग गरिएको कुराकानीसँगै कार्यक्रम पानी र सरसफाईको अन्त्यतिर आइपुग्यौं। तपाईसँग पनि पानी र सरसफाई सम्बन्धी कुनै जानकारी छन् भने हामीलाई पठाउन सक्नुहुन्छ। यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम पानी र सरसफाई, पोस्टबक्स नम्बर 6469 काठमाडौँ नेपाल। यदि तपाईँलाई आफ्नै आवाजमा भन्न मन लागेको छ भने हाम्रो आइभीआर 01500019 फोन गरेर रेकर्ड गराउन पनि सक्नुहुन्छ। खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी रेडियो कार्यक्रम पानी र सरसफाई आजलाई यति नै। आजको कार्यक्रमबाट पिची लोपचनलाई बिदा दिनुहोस्। नमस्कार। Yeah.